यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। यथाशक्य छिटो कोरोना विरूद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा विघटनको विपक्षमा रहेका राजनैतिक दलहरूद्वारा सर्वोच्च अदालतमा रिट दायरका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन। नेपालमा आज थप 7914 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 7664 जना संक्रमण मुक्त, 193 संक्रमितको मृत्यु। र चीनको कान्सु प्रान्तमा 81 मौसम खराब हुँदा म्याराथन दौड़ प्रतियोगितामा सहभागी 21 जनाको कठ्याङ्ग्रिय र मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपालद्वारा आज बालुवाटारमा आयोजित संचारकर्मीहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मान्यता अनुरूपको निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले निर्वाचनको अब विकल्प नरहेको हुनाले त्यसको तयारीमा जुट्न सबै राजनैतिक दलहरूलाई आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले दलीय व्यवस्थाको मान्यता विपरीत विपक्षी गठबन्धनले सरकारको नेतृत्वमा अनुचित र जालसाजीपूर्ण दावी गरेका कारण देश मध्यावधि निर्वाचनमा धकेलिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी बजेटमा नागरिकको जीवन रक्षा एवं विकास निर्माणका कामले मुख्य प्राथमिकता पाउने बताउनुभयो। उहाँले सस्तो लोकप्रियताका लागि दीर्घकालीन प्रभाव पार्ने खालका कुनै कार्यक्रमहरू बजेटमा समावेश गर्ने पक्षमा सरकार नरहेको समेत स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सबै नागरिकलाई यथासम्भव छिटो कोरोना विरूद्धको खोप उपलब्ध गराउन प्रयास जारी रहेको बताउनुभयो। जीवन रक्षाका लागि खोप पाउने नागरिकको अधिकार रक्षाका लागि सरकारले काम गरिरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा हुने खर्चलाई खोपको खरिदसँग नजोड्न आग्रह गर्नुभयो। प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनैतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर संकलन गरेका छन्। नयाँ बानेश्वर स्थित संसद भवनमा उपस्थित भएका नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष तथा राष्ट्रिय जनमोर्चाका निवर्तमान सांसदले हस्ताक्षर जुटाएका हुन्। हस्ताक्षरसँगै उनीहरूको नागरिकताको प्रतिलिपि लगायत कागजात संकलन गरिएको छ। संकलन गरिएको हस्ताक्षर सहितको रिट निवेदन आजै सर्वोच्च अदालतमा दर्ता गर्ने तयारी गरिएको भए पनि समय अभावका कारण भोलि दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो। कंग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने 149 तत्कालीन सांसदले रिट निवेदनमा हस्ताक्षर गर्नुभएको उहाँले जानकारी दिनुभयो। कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदबाट प्रधानमन्त्री नियुक्त हुनका लागि आवश्यक पर्ने बहुमत संसदको हस्ताक्षर सहितका विवरण संकलन भइसकेको जानकारी दिनुभयो। कंग्रेसका नेता रमेश लेखकले विपक्षी दलले प्रतिनिधि सभा विघटन विरूद्ध राजनीतिक र कानूनी लड़ाई लड़ने निर्णय गरिसकेकाले सोही अनुसार कदम चाल्ने बताउनुभयो। मन्त्री परिषदको सिफारिशमा शुक्रबार राति राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएपछि एमालेको संस्थापन पक्ष बाहेकका राजनीतिक दल विरोधमा उत्रिएका छन्। विपक्षी दलको शनिबार बसेको संयुक्त बैठकले संसद विघटनको विरूद्ध राजनैतिक प्रतिवाद र कानूनी लड़ाई लड़ने घोषणा गरेको थियो। सरकारले आगामी कार्तिक 26 र मंगसिर 3 गते प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको घोषणा गरेको छ। नेपालमा कोरोना भाइरसबाट आज थप 7914 जना संक्रमित भएका छन्। पछिल्लो 24 घण्टामा पीसीआर परीक्षणबाट 7598 जना र एन्टीजेन परीक्षणबाट 316 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको आजको मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 18965 नमूनाको पीसीआर तथा 961 नमूनाको एन्टीजेन प्रविधिबाट परीक्षण गरिएको हो। यसै गरी आज थप 7664 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 76.3% रहेको छ भने देशभरमा गरी 1,15,547 जना सक्रिय संक्रमित रहेका छनृ सक्रिय संक्रमित मध्ये 7349 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा रहेका छन् भने बाँकी 108,198 जना होम आइसोलेशनमा रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज 193 जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ। नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको संख्या समेत गरी आज 193 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 6,346 पुगेको छ भने मृत्यु हुने दर 1.6% रहेको मन्त्रालयले जनाएको छ। नयाँ भेरिएन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएकाले रूगाखोकी ज्वरो जीव दुख्ने लगायतका स्वास्थ्य समस्या देखिएमा कोरोना परीक्षण गराउन स्वास्थ्य विज्ञले जोड़ दिनुभएको छ। बागमती सफाई महाअभियान र हामी तपाईँको साथमा अभियानको भर्चुअल माध्यमबाट छलफलका क्रममा विज्ञहरूले सामान्य स्वास्थ्य समस्या आउँदैमा कोविड होइन किन जाँच गर्ने भन्नुभन्दा पनि स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्नेमा जोड़ दिनुभयो। ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो हुने भएकाले स्वास्थ्य सतर्कता अप्नाउन तथा सबै ज्वरोलाई कोविड नै ठानेर परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव छ। 6 दिनभन्दा बढ़ी ज्वरो आए घरमा नबसी तत्काल परीक्षण गर्नुपर्ने बताउँदै बिरामीले आफै औषधि किनेर नखान र चिकित्सकको परामर्श लिन समेत अनुरोध गरिएको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्की जडान गरिएपछि कोविड संक्रमित बिरामीहरूको उपचारमा सहज भएको छ। कोरोना संक्रमितको अत्यधिक चापका कारण अक्सिजन अभाव झेल्दै आएको भेरी अस्पतालले 20,000 लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क संचालनमा ल्याएर बिरामीलाई अक्सिजन दिन शुरू गरेको हो। बाँकेको नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
अस्पतालमा हालै निर्माण भएको लिक्विड ट्याङ्की भरेर पाइपलाइन विस्तार गरी कोरोनाका सिकिस्त बिरामीलाई सहज रूपमा अक्सिजन दिन शुरू गरिएको हो। पहिलो चरणमा 68 बेडमा लिक्विड अक्सिजन दिन शुरू गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश बहादुर थापा:
त्यो अब लिक्विड अक्सिजन आइसकेको छ, सेन्ट्रल लाइनमा जोडिसकेको अवस्था छ, त्यसले पनि अलिकति हामीलाई चाहिँ अक्सिजन व्यवस्थापन हो, त्यसमा चाहिँ सहजीकरण गर्छ।
कोरोना संक्रमण दर केही घटे पनि भेरी अस्पतालमा अहिले पनि अक्सिजन दिनुपर्ने बिरामीको संख्या 200 हाराहारीमा छ। वैशाख मध्यदेखि मसान्तसम्म अक्सिजन नपाएर बिरामीको विचल्ली भएपछि भेरी अस्पतालले भारतबाट ट्याङ्करमा लिक्विड अक्सिजन ल्याएर ट्याङ्कीमा भण्डारण गर्ने र आवश्यकता अनुसार बिरामीलाई दिने व्यवस्था मिलाएको हो। अस्पतालको अक्सिजन सप्लाईको बारेमा जानकारी दिँदै प्राविधिक राजकुमार चौधरी: अस्पतालले लिक्विड अक्सिजन चलाउन थालेपछि उद्योगबाट आयात गर्ने सिलिण्डरको संख्या 50% घटेको छ। अहिले 50% लिक्विडबाट र 50% सिलिण्डरमा भरेको अक्सिजन दिने व्यवस्था मिलाइएको छ। सिलिण्डर ल्याउन लैजान झन्झटिलो हुने हुँदा पनि लिक्विड अक्सिजनले सहजता ल्याएको छ। फेरि एकपटक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर थापा:
प्रतिदिन 450 सिलिण्डरहरू खपत भइरहेको थियो। अब त्यो सिलिण्डर त्यो एकदमै त्यसलाई ल्याउन लग्न जोड्न अलिकति झन्झटिलो प्रक्रिया छ, त्यसलाई चाहिँ अलिकति धेरै सहज हुन्छ सिधै लिक्विड अक्सिजन ट्याङ्कबाट सेन्ट्रल लाइनमा जोड्दाखेरि।
72 लाख रुपियाँको लागतमा बनेको ट्याङ्कीमा 2,000 सिलिण्डर बराबरको अक्सिजन भण्डारण गर्न सकिन्छ। सिधै सेन्ट्रल लाइनमा अक्सिजन जोडिँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका कोविड बिरामीहरूको उपचार गर्ने कोविड डेडिकेटेड अस्पताल भेरीमा भर्ना भएका बिरामीहरू लाभान्वित भएका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुने मध्ये अहिलेसम्म 55% संक्रमित निको भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार संक्रमित हुने मध्ये हालसम्म 1% मृत्यु भएको छ। प्रदेशभरिका विभिन्न 12 अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो गरी अस्पताल आउने गर्दा यस्ता बिरामीको ज्यान जोगाउन मुश्किल भइरहेको बताउनुभयो। लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। यस अक्सिजन प्लान्टले दैनिक 15 सिलिण्डर अक्सिजन उत्पादन गर्ने अस्पतालले जनाएको छ। कोरोना संक्रमितहरूका लागि आयुर्वेदिक औषधि प्रभावकारी हुने भन्दै इलामको मेची आयुर्वेद औषधालयले कोरोना संक्रमितको घर घरमा पुगेर औषधि वितरणसँगै परामर्श दिन शुरू गरेको छ। सबै संक्रमितहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउन नसकिने भन्दै औषधालयले स्वास्थ्य कर्मीहरू परिचालन गरी औषधि सहित आवश्यक परामर्श दिन अभियान थालेको हो। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
इलाममा रहेको मेची आयुर्वेद औषधालयका स्वास्थ्य कर्मीहरू संक्रमितको घरसम्म पुगेर आयुर्वेदिक औषधि सहित आवश्यक परामर्श दिइरहेको औषधालयका कविराज निरीक्षक तथा अभियानका संयोजक तीर्थराज आचार्यले बताउनुभयो।
बिरामीलाई एक ठाउँमा ल्याउन सकिँदैन, त्यसो भएपछि घर घरमै जाउँ भन्ने ढङ्गले 15 जना कर्मचारीहरूलाई विभिन्न ठाउँ तालिकाहरूका आयुर्वेद औषधालाई युज गर्ने यो प्राणायामहरू सम्बन्धी ज्ञान भएका स्कुल मास्टरहरू उहाँहरू पनि हुनुहुन्छ, सबैलाई प्रयोग गरौँ भन्ने ढङ्गले कार्यक्रम बनाइयो।
श्वास प्रश्वासलाई सहज बनाउन प्राणायाम योग अभ्यास साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिरहेको छ। यो सँगै लक्षण अनुसारको औषधि वितरण गरिरहेको बताउनुहुन्छ अभियानका संयोजक आचार्य।
उहाँहरूको सिम्टम्सको आधारमा लक्षित औषधिहरू दिने परामर्श दिने कि उहाँहरू नआत्ति भन्ने ढङ्गले गरिराखेको छ।
जिल्लाको 10 वटै पालिकामा विभिन्न समूह बनाई अभियान सञ्चालन भइरहेको छ। जिल्लाका केही स्थानीय तहले आफ्नै लगानीमा आयुर्वेद संस्था सञ्चालन गरिरहेका छन्। रोङ गाउँपालिकामा आयुर्वेद औषधि वितरण गरिरहेको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष शमशेर राई।
घरमा आइसोलेसनमा बस्नु भएको थियो उहाँहरूलाई मेची आयुर्वेदिक औषधालयसँग मिलेर गाउँपालिकाले मेडिटेसनको कामहरू गराएको छ, उहाँहरूको इम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधिहरू उपलब्ध गराएको छ।
आयुर्वेद अभियानमा नेपाल पत्रकार महासंघ प्रदेश एकले सहकार्य गरी झापामा कोरोना संक्रमित भएका पत्रकारहरूको घरमा पुगेर औषधि वितरण गरेको प्रदेश समिति सदस्य तोयनाथ भट्टराईले बताउनुभयो।
झापामा रहनुभएका 13 जना पत्रकार साथीहरूलाई कोविड संक्रमण भएको अवस्थामा उहाँहरूलाई औषधि र योग अभ्यासहरू संक्रमण भएको बेला
मेची आयुर्वेदका अनुसार गुर्जर चूर्ण, जेठी मधु चूर्ण, त्रिकटु चूर्ण र अष्टगन्धा लगायतका आयुर्वेदिक औषधि वितरण गरिरहेको छ भने स्थानीय स्तरमा उपलब्ध जडीबुटी प्रयोग गर्न विधि सिकाइरहेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सरह हो, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश 2078 जारी गर्नुभएको छ। नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति मार्फत जनाउनु भएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डस्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण प्रक्रिया शुरू भएको छ। लामो समयदेखि सुरुङ मार्ग बन्ने चर्चाका बीच सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरिएको हो। वर्षा र हिउँदमा समेत पहिरो खसेर क्षतविक्षत बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन बुटवल सड़क खण्डको सिद्धबाबा क्षेत्रमा 1 किलोमिटर बढ़ी सुरुङ मार्ग बनाउन टेण्डर आह्वान गरिएको हो। संघीय सरकार अन्तर्गत आज भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि 30 दिनको म्याद राखेर ग्लोबल टेण्डर आह्वान गरेको जनाएको छ। सगरमाथा आरोहणका क्रममा आज एकै दिन झण्डै 150 आरोहीले सगरमाथा आरोहण गरेका छन्। आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका 150 भन्दा बढ़ी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। मौसमले साथ दिए आगामी 28 र 29 तारीक सर्वाधिक आरोहण हुने सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो। अहिले विश्वकीर्तिमानी कामिरिता शेर्पा 26 पटकको आरोहणका लागि आधार शिविरमा हुनुहुन्छ। यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित भएको थियो। वसन्त यामको हिमाल आरोहणमा 79 देशका 86 आरोही समूहमा जम्मा 774 आरोहीले आरोहण अनुमति लिएका छनृ बारामा दुई बालक दाजुभाइको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर 7 रंगपुरमा 9 वर्षीय उस्मान अन्सारी र 7 वर्षीय अमीन अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर 7का 25 वर्षीय सरफुल्ला अन्सारीलाई आज सार्वजनिक गरेको हो। गत जेठ 4 गते कलैयामा दुईजना बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 3 गते साँझ घरबाट खेल्न भनेर निस्किएका दुवै बालक सम्पर्कविहीन भएका थिए। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पत्रकारका समस्याप्रति सरकार जानकार रहेको बताउनुहुँदै नेपाल पत्रकार महासंघले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउनु भएको छ। महासंघको प्रतिष्ठान प्रदेश कमिटिको प्रतिनिधि मण्डलले आज सिंहदरबारमा पत्रकारको निशुल्क कोरोना उपचारको व्यवस्था मिलाउन लगायतका माग प्रस्तुत गरेपछि संचार मन्त्री गुरूङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको बताउनुहुँदै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउने बताउनुभयो। प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना भाइरसको खोप लगाउन छुटेका 600 पत्रकारलाई खोपको व्यवस्था मिलाउन र संक्रमित पत्रकारको निशुल्क उपचारको व्यवस्था मिलाउन तथा संचार क्षेत्रलाई राहत प्याकेज दिन माग गर्नुभएको थियो। भोजपुरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। करिब 12,40,00,000 निर्माण शुरू गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका 5 माने भन्ज्याङ बस्तीका घर घरमा पानी वितरणका लागि धारा परीक्षण समेत शुरू गरिएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका 5 याफूमा जंगली च्याउ खाँदा 9 जना बिरामी परेका छन्। गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ 5का 2 घरका 9 जना गम्भीर बिरामी भएको वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो। जंगली च्याउ खाँदा बिरामी परेका 9 मध्ये 8 जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष कुलुङले बताउनुभयो। च्याउ खाने सबैमा किडनी र कलेजोमा बढ़ी समस्या देखिएपछि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिश गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानले जानकारी दिनुभयो। दार्चुलाको अपी हिमाल गाउँपालिकामा 1 जना यार्सा गुम्बा संकलक बेपत्ता भएका छन्। यही जेठ 5 गते अपी हिमाल 3 क्षतिको नाउरखाल वनमा यार्सा गुम्बा संकलन गर्न गएका अपी हिमाल 4 नौपाटाका मोहन सिंह ठेकरे बेपत्ता भएका हुन्। अहिले दार्चुलामा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सा गुम्बा संकलनका लागि संकलन अनुमति नदिँदै संकलकहरू यार्सा पाइने लेकमा भरिएका छन्। चीनमा 100 किलोमिटरको म्याराथन दौड़ प्रतियोगितामा सहभागी 21 जना प्रतियोगीको मृत्यु भएको छ भने अझै केही बेपत्ता छन्। चीनको कान्सु प्रान्तमा आयोजना गरिएको 100 किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड़ प्रतियोगिताका क्रममा 81 मौसम खराब भएपछि कठ्याङ्ग्रिएर प्रतियोगीहरूको मृत्यु भएको हो। मौसम अचानक गड़बड़ भएर प्रतियोगीहरूलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरू परिचालन गरिएको थियो। घटनामा परि केही प्रतियोगीहरू घाइते भएका र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्। प्रतियोगितामा 172 जना प्रतियोगी सहभागी थिए। इटलीमा एउटा केबल कार खस्दा कम्तीमा 8 जनाको मृत्यु भएको छ। पिडमोन्ट क्षेत्रमा संचालित केबल कार माज्जोरे नदीमा खस्दा ती मानिसहरूको मृत्यु भएको हो। घटनामा परेका 2 बालबालिकाको सकुशल उद्धार गरिएको छ। भारतमा दैनिक संक्रमितको संख्यामा कमी आउँदै गएको देखिएको छ। पछिल्ला केही दिनदेखि दैनिक 3,00,000 भन्दा कम संक्रमित फेला पर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। पछिल्लो 24 घण्टामा भारतमा 2,40,842 जना नयाँ संक्रमित थपिएका छन् भने सोही अवधिमा 3,741 जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा भारतमा 3,55,102 जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएको बताइएको छ। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 2,65,30,132 रहेको छ भने कुल मृतकको संख्या करिब 3,00,000 पुगेको छ। यसैबीच कोरोना भाइरस महामारी शुरूमा देखिएको चीनमा शनिबारसम्म कोविड 19 विरूद्ध करिब 50 करोड़ डोज खोप लगाइएको बताइएको छ। कोविड 19 का लक्षणहरू चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै 1,50,00,000 दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको छ। विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा रहेको छ। चीनले आफ्नै देशमा निर्मित सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरू लगाइरहेको छ। बीबीसीका अनुसार विश्वभर करिब 1,60,00,000,000 डोज खोप लगाइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
संसद विघटन भएपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन आवश्यक प्रक्रिया सहित बजेट निर्माणलाई अर्थ मन्त्रालयले तीव्रता दिएको छ। मन्त्रालयले बजेटका संरचनागत विषयहरूको निर्माण सैद्धान्तिक विषय सहित एक चरणको कामको टुङ्गो लगाएको बताएको छ। बजेटलाई अन्तिम स्वरूप दिने गरी अर्थमन्त्री तहमा, अर्थ र राजस्व सचिव तहमा र सहसचिव तहमा छलफलहरू भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। जेठ 15 गते नै अध्यादेशबाट बजेट ल्याउने गरी आवश्यक तयारी भइरहेको पनि प्रवक्ता आचार्यले जानकारी दिनुभयो। नेपाली एयरलाइन्सहरूले स्वदेशमा नै उत्पादन भएको दुग्ध तथा दुग्धजन्य पदार्थ, बटर, चीज, दही लगायतका उत्पादन उपयोग गर्ने भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा आर्यालले नेपाल वायु सेवा निगमसँग छलफल गरी दुग्ध तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड़ दिएपछि त्यस्तो निर्णय भएको जनाइएको छ। नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य 50 विमानस्थलहरू मध्ये 29 सञ्चालनमा छन्। अन्य 5 विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन्। नेपालमा अहिले 30 एयरलाइन्स कम्पनीले लाखौंको संख्यामा यात्रुहरू ओसार पसार गरिरहेका छन्। हवाई जहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उपयोग गरिदिने हो भने लाखौं किसानको हित हुने भएकोले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड़ दिइएको दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको निफ्टी परिसूचकले नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार निफ्टी परिसूचक 32.81 अंकले बढेर 2,820 बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। यस दिन हालसम्मकै उच्च रकम बराबरका शेयरहरूको किनबेच भएको छ। आइतबार 220 कम्पनीहरूका 1,26,124 पटकको कारोबारमा 11,69,50,34,728 रूपियाँ बराबरका 2,51,63,000 किता शेयरहरू किनबेच भएका छन्। यस दिन नेप्सेले नयाँ उचाई कायम गरेसँगै 16 कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ। आइतबार कारोबारमा आएका 13 उपसमूह मध्ये 10 उपसमूहको परिसूचक बढेको छ भने बाँकी 3 उपसमूहको परिसूचक घटेको छ। नेपाल टेलिकमले कोविड 19 को महामारीमा संक्रमणको प्रवाह नगरी फ्रन्ट लाइनमा बिरामीको सेवामा दिनभर खट्ने सबै स्वास्थ्य कर्मीहरूको मनोबल उच्च राख्न धन्यवाद स्वास्थ्य कर्मी अफर उपलब्ध गराउने भएको छ। त्यस सम्बन्धी सम्झौतामा आइतबार नेपाल टेलिकम, नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फार्मासिस्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद बीच हस्ताक्षर सम्पन्न भएको छ। अफर अन्तर्गत देशभरका स्वास्थ्य कर्मीहरूले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम कार्डमा 1 महिनासम्म निशुल्क भोइस कल उपलब्ध हुनेछ।
अब खेल समाचार अजय बमबाट।
नेपालमा कोरोनाको संक्रमण दर उच्च भएपछि अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका छन्। यसले धेरै नेपाल आउने र बाहिर जाने नागरिकलाई कठिनाई भएको छ। यस्तैमा नेपाली खेलाड़ी सन्दीप नामिछानेलाई पनि बेलायतमा हुने द 100 र T20 ब्लास्ट खेल्न जाने बाटो कठिन भएको छ। कोविडका कारण नेपालमा संक्रमण र मृत्यु दर पनि बढ़ेकाले बेलायत सरकारले नेपाललाई रेड लिस्टमा राखेको छ। यो लिस्टबाट बेलायत सरकारले नेपाललाई कहिले हटाउँछ त्यो पनि यकिन छैन। तर यसको कठिनाई स्टार क्रिकेटर सन्दीप लामिछानेलाई परेको छ। T20 ब्लास्ट र द 100 लागि जाने तर्खरमा रहेका बेला उडान बन्द हुँदा पर्खर हेरेको अवस्थामा बसिरहेका छन्। T20 ब्लास्टमा सन्दीप होर्सर क्रिकेट क्लबमा अनुमोदन भएका छन्। त्यस्तै द हन्ड्रेडमा सन्दीप इभिन्सबलमा अनुमोदन भएका छन्। टी ट्वेन्टी ब्लास्ट जुन 9 बाट शुरू भएर 18 सेप्टेम्बरमा सकिनेछ। त्यस्तै जुलाई 21 पहिलो संस्करणको द हन्ड्रेड शुरू हुनेछ। सन्दीपको बेलायतको भिसा प्रक्रियामा रहेको छ। उनी यी प्रतियोगिताका लागि कहिले जाने भन्ने अझै यकिन नभएको उनका व्यवस्थापक रमन शिवाकोटीले बताए। उनले प्रयास जारी रहेको र अहिले यकिन भन्न नसक्ने अवस्था आएको बताए। चीनमा 100 किलोमिटरको म्याराथन दौड़ प्रतियोगिता सहभागी भएका बेला 16 जना प्रतियोगीको मृत्यु भएको छ। प्रतियोगितामा सहभागी भएका मध्ये अरू 5 जना अझै पनि बेपत्ता रहेको र अरू प्रतियोगीहरू भने सम्पर्कमा रहेको अधिकारीहरूले जनाएका छन्। चीनको गान्सु प्रान्तमा आयोजना गरिएको 100 किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड़ प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो। प्रतियोगिता भइरहेको बेला 81 मौसम खराब भएपछि कठ्याङ्ग्रेर प्रतियोगीहरू मृत्यु भएको जनाइएको छ। पर्यटकीय क्षेत्रको रूपमा चर्चित भेन सहरको जङताङ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान 3 बजे यो घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।
अब मौसम। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र आज राति प्रदेश नम्बर 1 बागमती तथा गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदलिरही प्रदेश नम्बर 1 पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस, पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस र दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। यथाशक्य छिटो कोरोना विरूद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा विघटनको विपक्षमा रहेका राजनैतिक दलहरूद्वारा सर्वोच्च अदालतमा रिट दायरका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन। नेपालमा आज थप 7914 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 7664 जना संक्रमण मुक्त, 193 संक्रमितको मृत्यु। र चीनको कान्सु प्रान्तमा 81 मौसम खराब हुँदा म्याराथन दौड़ प्रतियोगितामा सहभागी 21 जनाको कठ्याङ्ग्रिएर मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।